यो रेडियो नेपाल हो। अब चुतरियालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। सरकारद्वारा राष्ट्रपति रामचन्द्र पौडेलको यही माघ 18 देखि 21 गतेसम्मको जापान भ्रमण कार्यक्रम स्वीकृत। भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गर्ने गरी काम भइरहेको गृहमन्त्री ओम प्रकाश अरियालको भनाई। सिटी स्क्यान मेसिन खरिदमा 7,31,00,000 रूपियाँ भन्दा बढ़ी भ्रष्टाचार गरेको आरोपमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकुलपति डाक्टर संगीता भण्डारी सहित 20 जना विरूद्ध मुद्दा दायर। म्यानमारबाट विभिन्न खालका ठगीधन्दा सञ्चालन गर्ने 11 जनालाई चीनमा मृत्युदण्ड। र टाइगर कप आमन्त्रित क्लब भलिबल च्याम्पियनशीपमा त्रिभुवन आर्मी क्लबद्वारा सशस्त्र प्रहरी बलमाथि रोमाञ्चक जित।
सजिलो अनलिमिटेड रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14**2# गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। सरकारले राष्ट्रपति रामचन्द्र पौडेलको जापान भ्रमण कार्यक्रम स्वीकृत गरेको छ। मन्त्री परिषदको आज बसेको बैठकले नेपाल र जापान बीच कूटनैतिक सम्बन्ध स्थापना भएको 70 वर्ष पुगेको अवसरमा यही माघ 18 देखि 21 गतेसम्म जापानमा आयोजना हुने कार्यक्रममा सहभागी हुन राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधि मण्डललाई स्वीकृति दिने निर्णय भएको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओम प्रकाश अरियालले जानकारी दिनुभयो। यसै गरी मन्त्री परिषद बैठकले नेपाल प्रहरीको राशन स्केल र राशन बापत प्राप्त हुने दैनिक रकम वृद्धि गर्ने निर्णय गरेको मन्त्री अरियालले जानकारी दिनुभयो। नेपाल स्टक एक्सचेन्ज लिमिटेडको पुनर्संरचना सम्बन्धी सुझाव समिति 2082ले पेश गरेको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय भएको गृहमन्त्री अरियालले बताउनुभयो। गृहमन्त्री ओम प्रकाश अरियालले सरकारले निर्वाचन सुरक्षा मजबूत बनाई भयमुक्त वातावरण निर्माण गर्ने कार्यलाई उच्च प्राथमिकता दिई काम गरिरहेको बताउनु भएको छ। आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीबारे आज निर्वाचन आयोगमा भएको छलफलमा उहाँले शान्ति सुरक्षा बिथोल्न खोज्ने जो कोहीलाई कड़ाभन्दा कड़ा कार्यवाही गर्न सरकार कटिबद्ध रहेको बताउनुभयो। गृहमन्त्री अरियालले आपराधिक तथा निर्वाचन विरोधी गतिविधि उपर शून्य सहनशीलताको नीति अवलम्बन गरी कार्य गर्न स्थानीय प्रशासन सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिइसकेको बताउनुभयो। छलफलमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन व्यवस्थापनका क्रममा आयोगका तर्फबाट गरिनुपर्ने व्यवस्थापकीय तयारी सम्पन्न भएको जानकारी गराउनुभयो। उहाँले निर्वाचन व्यवस्थापनका क्रममा संविधान, निर्वाचन सम्बन्धी कानून, निर्वाचन आचार संहिता विपरीत हुने कुनै पनि गतिविधि एवं क्रियाकलापप्रति आयोग कठोर रूपमा प्रस्तुत हुने बताउनुभयो। प्रतिनिधि सभा निर्वाचनलाई निष्पक्ष, पारदर्शी एवं भयमुक्त वातावरणमा सम्पन्न गराउन समग्र शान्ति सुरक्षा र निर्वाचनको समय व्यवस्थापनको तयारीका बारेमा पनि छलफल भएको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो। निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सकेसम्म नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने नीति लिएको छ। निर्वाचनलाई मितव्ययी, पारदर्शी बनाउन र स्थानीय सामग्रीको प्रयोग तथा प्रोत्साहनका लागि आयोगले सकेसम्म नेपालमै उत्पादित सामग्री प्रयोगको नीति लिएको हो। निर्वाचनका लागि कुल 51 सामग्री प्रयोग हुने र हाल 37 प्रकारका सामग्री विकेन्द्रित रूपमा प्रदेश र जिल्लाबाट खरिद भई प्रयोग गराउने गरी प्रबन्ध गरिएको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो। केन्द्र स्तरबाट 14 प्रकारका सामग्री खरिद हुने र अधिकांश खरिदका लागि G2G अवधारणा अनुसार साल्ट ट्रेडिङ कम्पनीलाई जिम्मेवारी दिइएको छ। निर्वाचनका लागि 6,75,00,000 मात्र नयाँ सामग्री खरिद गरिएको र अन्य सामग्री पुरानै स्टकलाई पुनः प्रयोगमा ल्याइएको उहाँले बताउनुभयो। फागुन 21 गते हुने निर्वाचनका लागि उम्मेद्वारीको मनोनयन पत्र दर्ता, दावी विरोध र निर्वाचन चिन्ह प्रदानको कार्य सम्पन्न भइसकेको छ। निर्वाचन नजिकिँदै जाँदा बाँकी जिल्लाका गाउँ शहरमा पनि राजनैतिक बहस, भेटघाट र प्रचार प्रसार तीव्र बन्दै गएको छ। उम्मेद्वारहरूले मतदातासँगको भेटघाट बढ़ाउन थालेका छन् भने मतदाताहरूले पनि उम्मेद्वारहरूसँग आफ्ना समस्याहरू सुनाउने गरेका छन्। बाँकेबाट संवाददाता आलम खानको रिपोर्ट।
जेएनजी आन्दोलनले देशको राजनीति र नेतृत्वप्रतिको सोचमय तरंग ल्याइरहेका बेला प्रतिनिधि सभा निर्वाचनको प्रचार प्रसार शुरू भएको छ। युवाको आवाज, परिवर्तनको चाहना र पुराना शैलीप्रतिको असन्तुष्टिले चुनावी बहसलाई नयाँ दिशा दिएको देखिन्छ। जेएनजी आन्दोलनपछि राजनीतिक सचेतना बढेको यो समयमा चुनावी गतिविधि पनि नयाँ ढंगले अघि बढ़िरहेको छ। चिया पसलदेखि सामाजिक सञ्जालसम्म अहिले एउटै चर्चा छ, अबको नेतृत्व कस्तो हुनुपर्छ। जेएनजी अभियन्ता पूजा कडेलले अब पुराना बाचा होइन परिणाम चाहिएको बताउँदै भन्नुभयो,
जति पनि नेतृत्व गर्ने व्यक्तिहरू आउनु भयो सबैलाई कुर्सीकै माया थियो। कुर्सीको भन्दा पनि यहाँ देश र जनताको माया गर्ने व्यक्तित्व अब जो पनि हुनुहुन्छ उहाँहरू आउँदा चाहिँ राम्रो सही व्यक्ति आउनु पर्यो। सबभन्दा मेन भ्रष्टाचार नगर्ने प्लस देश र जनतालाई माया गर्ने।
मतदाताहरूसँग भेट गर्न पुगेका उम्मेद्वारहरूलाई नेपालगंज तीनका मतदाताहरूले स्वच्छ खाने पानीको व्यवस्था गरिदिन माग गरेका थिए। नेपालगंज दुईका अहमद रजाले भन्नुभयो, युवा मात्र होइन अन्य उमेर समूहका मतदातामा पनि परिवर्तनको चाहना स्पष्ट देखिन्छ।
यसपटक चाहिँ हाम्रो जुन युवाहरू छन् सबै चाहिँ एक्टिभ छन्। पहिला चाहिँ देखे अनुसार धेरैले भोट दिएनन्, यसपटक लगभग 90% युवाले चाहिँ भोट दिन्छ।
डाक्टर प्रसाद धिताले निर्वाचन निष्पक्ष र मर्यादित हुनुपर्ने बताउँदै भन्नुभयो,
यो निर्वाचन निष्पक्ष हुनुपर्छ, शान्तिपूर्ण जनताको वास्तविक चाहनालाई प्रतिबिम्बित गर्ने हुनुपर्छ।
निर्वाचन आयोगले आचार संहिता कडाईका साथ पालना गर्ने निर्देशन दिँदै शान्तिपूर्ण र निष्पक्ष चुनावका लागि सबैलाई जिम्मेवार बन्न आग्रह गरेको छ। सुरक्षा निकायले पनि तयारी तीव्र बनाएको छ। मतदाताले यसपटक आफ्नो मतलाई परिवर्तनको माध्यम बनाउने संकेत देखिएको छ। आलम खान, रेडियो नेपाल, बाँके।
फागुन 21 गते हुने प्रतिनिधि सभा निर्वाचन अन्तर्गत मधेश प्रदेशका कुल 2160 मतदान स्थल मध्ये 1246 मतदान स्थल अति संवेदनशील रहेको जनाइएको छ। मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार भारतीय सीमासँग जोड़िएका अधिकांश मतदान स्थल अति संवेदनशीलमा वर्गीकरण गरिएका छन्। त्यसको अनुगमन तथा सुरक्षाका उपायबारे योजनाबद्ध काम भइरहेको मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता कमल थापाले बताउनुभयो। आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा मधेश प्रदेशमा प्रतिनिधि सभाका लागि 32 निर्वाचन क्षेत्र रहेका मध्ये 755 मतदान स्थल संवेदनशील र 159 मतदान स्थल सामान्य रहेको जानकारी दिइएको छ। मधेश प्रदेशमा कुल 4,471 मतदान केन्द्र छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धि, सुशासन, दिगो विकास मार्फत नेपाली जनताको समृद्धि र सुखको चाहनालाई पूरा गर्ने गरी घोषणा पत्र तयारी गरिएको बताउनु भएको छ। ललितपुरको च्यासल स्थित पार्टी केन्द्रीय कार्यालयमा आज प्रतिनिधि सभा सदस्यको निर्वाचनका सन्दर्भमा घोषणा पत्र तयार गर्न विभिन्न विषयगत क्षेत्रका विज्ञहरूसँग सुझावका लागि छलफल गर्दै अध्यक्ष ओलीले जनताको व्यावहारिक पक्षलाई समेटेर घोषणा पत्र तयार गरिरहेको बताउनुभयो। कार्यक्रममा विज्ञहरूले पार्टीले बनाउने घोषणा पत्र जनतालाई प्रत्यक्ष फाइदा पुग्ने किसिमले बनाउनु पर्ने बताउनु भएको थियो। बाजुरा जिल्लामा मतदाताहरूले विगतमा पनि निर्वाचनका बेला उम्मेद्वारहरूले घोषणा पत्र मार्फत प्रतिबद्धता जनाउने तर कार्यान्वयन नगर्ने गरेको गुनासो गरेका छन्। बाजुराबाट संवाददाता राजेन्द्र विकको रिपोर्ट।
मानव विकास सूचकांकको 77 स्थानमा पर्ने बाजुरामा फागुन 21 गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि विभिन्न राजनीतिक दलले प्रचार प्रसारमा जोड दिएका छन्। मनोनयन दर्ताको पछिल्लो दिनबाटै उम्मेद्वारहरू मतदाता भेट्न घर दैलोमा पुग्न थालिसकेका छन्। तर मतदाता भने विगतका निर्वाचनमा नेताहरूले गरेका प्रतिबद्धता कार्यान्वयन भए नभएको अध्ययन जाँची बुझी मात्रै होटाल्ने मनस्थितिमा देखिन्छन्। बडीमालिका नगरपालिका 5 स्थानीय गिटे मिजार र स्वामी कार्तिक खापर गाउँपालिका वडा नम्बर 3 जुकोटकी नामदेवी होटेल
घोषणा पत्रमा जो भन्दाछन् ती पहाडी लाइका घोषणा पत्र हर्दा छन् ती हो क्यो भने यता हेर्दा पनि नै पहिले अब घर घर बाटा बनाइदिने भनेको हरेका केही नै
पहिला चुनावमा गाउँमा प्रवेश गरेर आउने नमस्कार आमा बुवा भन्दै भोट मागेर जानुभयो खै त त्यसपछि हाम्रो गाउँमा फेरि कुनै काममा पनि आउनु भएन। पुलिस प्रशासन सबै लागेर स्वतन्त्र तरिकाले हाम्रो भोट खसालिदिनु होला।
मतदाताको चिन्ता जनता योग्य उम्मेद्वारको छनौट र जिल्लामा भोट हाल्ने दिनको सुरक्षा व्यवस्था कस्तो रहने भन्नेमा छ। मुख्य निर्वाचन अधिकृत सञ्जीव पोखरेल,
दादाहरू चाहिँ निर्धक्क मतदान केन्द्रमा उपस्थित भए मतदान गर्न सक्ने वातावरण निर्माण भएको छ। सुरक्षाको स्पष्ट प्रतिबद्धि छ। म उम्मेद्वार दलसित समन्वय कार्यमा छु। आचार संहिताको पूर्ण पालना गर्नको लागि उहाँहरू कटिबद्ध हुनुहुन्छ।
निर्वाचन आयोगबाट स्वीकृत मतदाता नामावली अनुसार बाजुरामा कुल मतदाता संख्या 87,861 जना कायम भएका छन्, जसका लागि जिल्लाभर 128 मतदान केन्द्र र 77 मतदान स्थल निर्धारण गरिएको छ। जिल्ला निर्वाचन अधिकारी बिम्बहादुर साई,
स्वच्छ निष्पक्ष निर्वाचनका लागि सरकारवाला पक्षहरूसँग छलफल गरेका छौँ। स्वच्छ निष्पक्ष शान्तिपूर्ण हुन्छ, हामी गर्छौँ भन्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। हामी पनि त्यसमा एकदम सचेत सजग भएर कटिबद्ध रूपमा लागेका छौँ।
भौगोलिक दृष्टिले समेत विकट मानिने बाजुरामा अघिल्ला निर्वाचनका दुखद घटनाले सशंकित बनेका मतदाताको मनोविज्ञान बमोजिम सुरक्षा निकायको ध्यान भने शान्तिपूर्ण वातावरणमा मतदान गराउने तर्फ केन्द्रित बनेको छ। जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक इकवाल हवारी,
चारवटै सुरक्षा निकाय जो हामी जिल्लामा छौँ, घटनाहरू हुन नदिन हामी सजग छौँ र त्यही अनुसार जनशक्ति परिचालन गर्छौँ।
प्रतिनिधि सभा निर्वाचन तर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको बाजुरामा फागुन 21 निर्वाचनका लागि एकजना स्वतन्त्र सहित जिल्लामा क्रियाशील विभिन्न राजनीतिक दलबाट 8 जनाले उम्मेदवारी दिनुभएको छ। राजेन्द्र बिक, रेडियो नेपाल, बाजुरा।
संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव लक्ष्मी कुमारी बस्नेतले फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका सन्दर्भमा निर्वाचन आयोगले जारी गरेको आचार संहिता पालना गर्दै समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभएको छ। प्रेस काउन्सिल नेपालले आज आयोजना गरेको पत्रकार आचार संहिताको कार्यान्वयन, निर्वाचन र निर्वाचनमा मीडियाको भूमिका विषयक अन्तर्क्रिया कार्यक्रममा सचिव बस्नेतले आम मतदातालाई महत्वपूर्ण सूचना दिन मीडियाको भूमिका उल्लेख्य रहने बताउँदै निर्वाचन आचार संहिता कार्यान्वयन गर्न सम्पूर्ण मीडियाकर्मीहरूलाई आग्रह गर्नुभयो। प्रेस काउन्सिल नेपालका अध्यक्ष डाक्टर कुमार शर्मा आचार्यले निर्वाचन आचार संहिता कार्यान्वयनको काउन्सिलले कडाईका साथ अनुगमन गर्ने प्रतिबद्धता जनाउनुभयो। अन्तर्क्रिया कार्यक्रममा निर्वाचन आयोगका सहसचिव, निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीले स्वच्छ र निष्पक्ष निर्वाचनका लागि मीडियाको भूमिका महत्वपूर्ण हुने विचार व्यक्त गर्नुभयो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङका तत्कालीन उपकुलपति प्राध्यापक डाक्टर संगीता सिंह भण्डारी र मेसेन आपूर्तिकर्ता कम्पनी हिमालयन मेडिटेक प्रणालीका संचालक समेत गरी 20 जना विरूद्ध मुद्दा दायर गरेको छ। आयोगले प्रतिष्ठानमा सिटी स्क्यान मेसिन खरिद गर्दा गुणस्तरहीन मेसिन ल्याई 7,31,00,000 रूपियाँ भन्दा बढ़ी आर्थिक अनियमितता गरेको आरोपमा विशेष अदालत काठमाण्डुमा आज मुद्दा दायर गरेको आयोगका प्रवक्ता सुरेश नेउपानेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। आयोगले उपकुलपति भण्डारीसहित तत्कालीन रजिस्ट्रार कैलाश प्रसाद देव, निर्देशक डाक्टर सागर पन्थी, रेडियोलोजी विभागका प्रमुख बायोमेडिकल इन्जिनियरहरू, खरिद शाखाका कर्मचारीहरू र मेसेन आपूर्तिकर्ता कम्पनी का संचालक समेत गरी 20 प्रतिवादी विरूद्ध बिगो असुल उपर गरी कैद र जरिवानाको सजाय माग दावी गर्दै मुद्दा दायर गरेको विज्ञप्तिमा उल्लेख छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री डाक्टर सुधा गौतम शर्माले स्वास्थ्य बीमाको क्षेत्रमा सुधारको काम भइरहेको बताउनु भएको छ। शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको 30 वार्षिक उत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले स्वास्थ्य बीमालाई व्यवस्थित रूपमा सञ्चालन गर्न सरकारले काम गरिरहेको बताउनुभयो। स्वास्थ्य मन्त्रालयमा आएको बजेट भन्दा धेरै बजेट बीमाको रकममा खर्च हुन थालेकाले समस्या परेको मन्त्री डाक्टर शर्माले बताउनुभयो। मन्त्री डाक्टर शर्माले विपन्न नागरिकको उपचार गरे बापत अस्पतालले पाउने रकम र सामाजिक सेवाको रकम सरकारले तत्काल उपलब्ध गराउने उल्लेख गर्नुभयो। चितवन र पर्सा राष्ट्रिय निकुञ्जको तेस्रो खण्डमा आजदेखि बाघ गणना शुरू भएको छ। पर्सा निकुञ्जभित्र पर्ने विभिन्न 12 स्थानमा क्याम्प राखेर बाघ गणना शुरू गरिएको पर्सा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सन्तोष कुमार भगतले जानकारी दिनुभयो। सन् 2022 गरिएको बाघ गणना अनुसार नेपालमा 355 बाघ रहेको तथ्याङ्क सार्वजनिक गरिएको थियो। शहीद सप्ताह अन्तर्गत आज शहीद दुर्गानन्द झाको स्मृति दिवस धनुषाको जनकपुरमा मनाइएको छ। नेपालमा प्रजातान्त्रिक आन्दोलनका लागि तत्कालीन पञ्चायती शासनकालमा मृत्युदण्ड दिइएका प्रथम गणतान्त्रिक शहीद झाको बलिदानी दिवस विभिन्न कार्यक्रमको आयोजना गरी धनुषामा मनाइएको हो। नगराइन नगरपालिकाको जटहीमा शहीद झाको प्रतिमामा पुष्पगुच्छा अर्पण गरेर श्रद्धाञ्जली अर्पण गरिएको थियो। तत्कालीन राजा महेन्द्रमाथि जनकपुरमा बम प्रहार गरेको आरोपमा झालाई 21 वर्षको उमेरमा 2020 साल माघ 15 गते मृत्युदण्ड दिइएको थियो। राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा सांसदहरूले वीर योद्धा कम्पनी कमाण्डर सुबेदार दयाराम खड्का लगायत नालापानी युद्धका सबै वीर सपूतहरूलाई राज्यको आधिकारिक पहिचान दिनुपर्नेमा जोड़ दिनुभएको छ। समितिको आज बसेको बैठकमा सांसदहरूले नालापानी युद्धमा राष्ट्रिय स्वतन्त्रताका लागि लड्ने वीर महिला तथा बाल बालिकाहरूले समेत राष्ट्रव्यापी रूपमा आधिकारिक पहिचान पाउनुपर्नेमा जोड़ दिनुभयो। बैठकमा इतिहासविद डाक्टर श्रीराम प्रसाद उपाध्याय र सरकारवालाहरूले सुबेदार दयाराम खड्काको योगदानको विषयलाई विद्यालय पाठ्यक्रममा समावेश गरिनुपर्ने र सम्बन्धित ऐतिहासिक हतियार संरक्षण गर्नुपर्ने आवश्यकता औल्याउनुभयो। काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले शहरी सरसफाई र स्वच्छता कायम गराउने दायित्वमा गल्ती गर्ने छूट कसैलाई नभएको बताउनु भएको छ। फोहोर संकलन वर्गीकरण र ढुवानी गर्ने निजी क्षेत्रका प्रतिनिधिहरूसँग शहरी सरसफाईको अभ्यास यसको दिगोपनाका लागि गर्नुपर्ने नीतिगत र व्यावहारिक सुधारका पक्षमा उहाँले छलफल गर्नुभएको थियो। छलफलका क्रममा प्रमुख डंगोलले शहरका सड़क किनारा ढल प्रणाली पार्क गल्ली चोक र मानिसका घरका ढोका कतै पनि फोहोर थुपारेर नराख्न मातहतका निकायलाई निर्देशन दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। चीनले दूरसंचार ठगी घोटालामा संलग्न म्यानमा स्थित आपराधिक गिरोहसँग सम्बन्धित 11 जनालाई मृत्युदण्ड दिएको चीनको सरकारी संचार माध्यमले जनाएको छ। अरबौं डलर बराबरको अवैध कारोबारसँग जोड़िएको ठगी उद्योग म्यानमारका कानूनविहीन सीमावर्ती क्षेत्रमा फस्टाउँदै गएको थियो। ती क्षेत्रमा सञ्चालन भइरहेका धोखाधड़ी केन्द्रहरूमा सामान्यतया विदेशी नागरिकहरूलाई कर्मचारीका रूपमा राखिएको पाइन्छ, जसमा धेरै चिनिया नागरिक पनि रहेका छन्। तीमध्ये धेरैले आफूहरूलाई जबरजस्ती तस्करी गरेर त्यहाँ पुर्याइएको र अनलाइन ठगी गर्न बाध्य पारिएको बताएका छन्। बेजिङले पछिल्ला वर्षहरूमा यस्ता ठगी केन्द्रहरू विरूद्ध कार्यवाही तीव्र पार्दै दक्षिण पूर्वी एसियाली राष्ट्रहरूसँग सहकार्य अघि बढ़ाएको छ। यस अभियान अन्तर्गत हजारौं मानिसहरूलाई चीन फिर्ता लगिएको छ। मृत्युदण्ड दिएका व्यक्तिहरूमाथि जानजानी हत्या, गम्भीर चोट पुर्याउने, गैर कानूनी हिरासत, ठगी तथा अवैध क्यासिनो सञ्चालन जस्ता गम्भीर अपराधमा संलग्न भएको अभियोग पुष्टि भएको बताइएको छ। भारतको आन्ध्र प्रदेश राज्यले अनलाइन लत र दुर्व्यवहार बढ़दै गएकाले सामाजिक सञ्जाल प्रयोग गर्ने बाल बालिकामाथि प्रतिबन्ध लगाउने भएको छ। आन्ध्र प्रदेशका सूचना प्रविधि मन्त्री नारा लोकेशले सामाजिक सञ्जालप्रति विश्वास बिग्रदै गएको बताउँदै बाल बालिकाहरूले यसको अधिक प्रयोगमा समय खर्चिरहेको चेतावनी दिनुभएको छ। सरकारले बाल बालिकाहरूलाई सामाजिक सञ्जालमा प्रतिबन्ध गर्ने निर्णय उहाँले सामाजिक सञ्जाल एक्समा विज्ञप्ति जारी गर्दै बताउनु भएको हो। सरकारी तथ्याङ्क अनुसार विश्वको सबैभन्दा बढ़ी जनसंख्या भएको राष्ट्र भारतमा लगभग 1 अर्ब इन्टरनेट प्रयोगकर्ताहरू छन्, जसमा सबै शहर र 95% गाउँहरू जोड़िएका छन्। पछिल्लो समयमा नाबालिकहरूद्वारा सामाजिक सञ्जालको प्रयोगमा विश्वव्यापी छानबिन बढ़ेको छ। देशहरूका साथै युरोपेली संघले पनि यस्तै कदमहरूबारे विचार गरिरहेका छन्। उत्तरी कोलम्बियामा एउटा यात्रुवाहक विमान दुर्घटना हुँदा त्यसमा सवार सबै 15 जनाको मृत्यु भएको छ। विमान कम्पनीले दुर्घटना सम्बन्धमा विस्तृत विवरण दिएको छैन। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
नेपाली बजारमा सुनको मूल्य बिहिबार एकै दिन प्रति तोला 20,500 रुपियाँले बढेको छ। बुधबार प्रति तोला 3,18,800 रुपियाँमा कारोबार भएको छापावाला सुन बिहिबार प्रति तोला 3,39,300 रुपियाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। सुनको कीर्तिमानी मूल्य कायम हुँदा चाँदीको मूल्यमा समेत 205 रुपियाँले बढेर बिहिबार प्रति तोला 7,505 रुपियाँमा कारोबार भएको छ। नेपाल विद्युत प्राधिकरण कोहलपुर सुर्खेत 132 केवी प्रसारण लाइनको निर्माण कार्य सम्पन्न भएको छ। नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा निर्माण भइरहेको कोहलपुर सुर्खेत दैलेख 132 केवी प्रसारण लाइन आयोजना अन्तर्गत कोहलपुर सुर्खेत खण्डको निर्माण कार्य सम्पन्न भएको हो। सम्पन्न भएको प्रसारण लाइन राष्ट्रिय प्रणालीमा समाहित गरी माघ 16 गते शुक्रबारदेखि परीक्षण गरिने नेपाल विद्युत प्राधिकरण कर्णाली प्रदेश कार्यालयका प्रमुख शशिभूषण शाहले जानकारी दिनुभयो। पर्वतका किसानले यस वर्ष 32 करोड़ रुपियाँ भन्दा बढी मूल्यको सुन्तला निर्यात गरेका छन्। पर्वतबाट यस वर्ष 3,421 मेट्रिक टन भन्दा बढी सुन्तला निर्यात भएको र त्यसबाट करिब 32,05,00,000 रुपियाँ जिल्ला भित्रिएको कृषि विकास कार्यालय पर्वतका सूचना अधिकारी सोभिता सुवेदीले जानकारी दिनुभयो। कालीगण्डकी करिडोर र मध्य पहाड़ी लोकमार्गमा यातायात सञ्चालनमा आएसँगै सुन्तलाको बजारीकरण सहज भएको र किसानहरू व्यावसायिक सुन्तला खेतीतर्फ आकर्षित हुँदै गएको कृषि विकास कार्यालय पर्वतले जनाएको छ। पाल्पाको तानसेनमा बिहिबारदेखि कृषि व्यापार तथा पर्यटन महोत्सव शुरू भएको छ। पर्यटन व्यापार र स्थानीय उत्पादनको विकास र विस्तार गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको तानसेन नगरपालिकाका प्रमुख सन्तोष लाल श्रेष्ठले बताउनुभयो। माघ 27 गतिसम्म सञ्चालन हुने महोत्सवमा स्थानीय उत्पादनहरूको प्रदर्शनी बिक्री र प्रतियोगितात्मक स्टलहरू राखिएको छ भने महोत्सव अवधिमा 8 करोड रुपियाँ भन्दा बढीको कारोबार हुने अनुमान रहेको घरेलु तथा साना उद्योग कार्यालय पाल्पाले जनाएको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो केशव ढुङ्गाना। अब खेलकुद समाचार।
त्रिभुवन आर्मी क्लबले छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब भलिबल च्याम्पियनशीपमा रोमाञ्चक जित निकालेको छ। पोखरा रंगशाला स्थित भलिबल कोर्टमा जारी च्याम्पियनशीप अन्तर्गत विभाग तेस्रो तथा अन्तिम खेलमा पुरूषतर्फ आर्मीले सशस्त्र प्रहरी बल एपीएफ विरूद्ध 3-2 सेटको रोमाञ्चक जित निकालेको हो। आर्मी र एपीएफले समान 7 अङ्क जोडेका छन्। सेटका आधारमा अघि हुँदा आर्मीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्न पाउनेछ। यसअघि भएको पुरूषतर्फको खेलमा नेपाल पुलिस क्लबले मालदिव्स भलिबल एसोसिएसनलाई 3-0 सोझो सेटमा पराजित गरेको थियो। यो जितसँगै पुलिसको फाइनल खेल्ने सम्भावना कायमै छ। थाइल्याण्ड क्विन्स छैटौं टाइगर कप भलिबल च्याम्पियनशीपमा महिलातर्फ तेस्रो बनेको छ। च्याम्पियनशीपमा एपीएफलाई 3-2 सेटमा पराजित गर्दै थाइल्याण्ड क्विन्स तेस्रो भएको हो। तेस्रो बनेसँगै थाइल्याण्डले 2,06,666 रुपियाँ हात पार्यो। महिलातर्फको उपाधिका लागि भने न्यू डायमण्ड स्पोर्ट क्लब र नेपाल पुलिस क्लब भिड्नेछन्। खेल शुक्रबार हुनेछ। एन्फा राष्ट्रिय लीगमा न्युरो टीम एनआरटीले लगातार 4 जित हासिल गरेको छ। बिहिबार एनआरटीले आफ्नो 5 खेलमा संकटा क्लबलाई 3-1 हरायो। सातो बाटो स्थित एन्फा मुख्यालय मैदानमा एनआरटीलाई जित दिलाउन कितिस रत्न छुन्चु र टिमोथी ओकरेलले गोल गरे। एक गोल एनआरटीले आत्मघाती उपहारका रूपमा प्राप्त गर्यो। एक गोलले पछाडि परेको अवस्थामा कृष्ण बहादुर आलेले संकटलाई खेलमा फर्काएका थिए। जितसँगै एनआरटीले शीर्ष स्थानका 2 टोली नेपाल एपीएफ क्लब र मसिन्द्र एएफसीसँग अङ्कका हिसाबमा बराबरी गरेको छ। यद्यपि यी 2 टोलीले एनआरटी भन्दा 1 खेल कम खेलेको छ। 3 टोलीले 12 अङ्क जोडेको छ।
खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी बागमती र गण्डकी प्रदेशको उच्च पहाड़ी तथा हिमाली भूभागमा आंशिक बादल लाग्नेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाड़ी तथा हिमाली भूभागका 1-2 स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 23.1 डिग्री सेल्सियस, न्यूनतम 8.5 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 17.2 डिग्री सेल्सियस, न्यूनतम 6.2 डिग्री सेल्सियस। पोखराको अधिकतम 19.6 डिग्री सेल्सियस, न्यूनतम 8.7 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम 21.7 डिग्री सेल्सियस, न्यूनतम 8.5 डिग्री सेल्सियस। सेल्सियस वर्षा 9.1 मिलिमिटर र दिपायलको अधिकतम 24.2 डिग्री सेल्सियस न्यूनतम 7.3 डिग्री सेल्सियस वर्षा 0.9 मिलिमिटर। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सरकारद्वारा राष्ट्रपति रामचन्द्र पौडेलको यही माघ 18 देखि 21 गतेसम्मको जापान भ्रमण कार्यक्रम स्वीकृत। भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गर्ने गरी काम भइरहेको गृहमन्त्री ओम प्रकाश अरियालको भनाई। सिटी स्क्यान मेसिन खरिदमा 7,31,00,000 रूपियाँ भन्दा बढ़ी भ्रष्टाचार गरेको आरोपमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकुलपति डाक्टर संगीता भण्डारी सहित 20 जना विरूद्ध मुद्दा दायर। म्यानमारबाट विभिन्न खालका ठगी धन्दा सञ्चालन गर्ने 11 जनालाई चीनमा मृत्युदण्ड। र टाइगर कप आमन्त्रित क्लब भलिबल च्याम्पियनशीपमा त्रिभुवन आर्मी क्लबद्वारा सशस्त्र प्रहरी बलमाथि रोमाञ्चक जीत। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। नमस्कार।